पाउला सल्लाको खसखस।
यस पाउना सल्लाको खसखसका प्रायोजक हुनुहुन्छ पाशु सत्याल। तपाईँलाई भर्जिनिया राज्यमा घर जग्गा तथा व्यवसाय कुशलता सफलता तथा शीघ्रताका साथ खरिदी या बिक्री गर्नु परेमा सम्झनुहोस् वासु सत्य साब रियल्टर तथा इन्टरनेसनल। सम्पर्क टेलिफोन 571-334-2878। सबैलाई आवासको समान अवसर एन्ड इक्वल हाउसिङ अपर्च्युनिटी।
नेपाली साहित्य कला तथा संस्कृतिको काठमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यस पटक हामीले निम्त्याएका छौं भारत आसामबाट उपन्यासकार लील बहादुर छेत्री। सन् 1933 मार्च 3 दिन आसामको गौहाटीमा जन्मनु भएका उपन्यासकार छेत्री नेपाली साहित्यमा विशेष गरी सन् 1958 उहाँको पहिलो उपन्यास बसाईबाट परिचित हुनुभएको हो र त्यसपछि क्रमशः अतिरिक्त सन् 1969 तथा ब्रह्मपुत्रको छेउछाउ सन् 1986 निबन्ध संग्रह आसाममा नेपाली भाषाको सारोगारो, नाटक दोबाटोर र शुरूको शुरू, लघु कथा संग्रह 3 दशक 20 अभिव्यक्ति, लीलबहादुर छेत्रीका कथाहरू जस्ता उल्लेखनीय पुस्तकहरू दिइसक्नु भएको छ। मूलत आसामी हिन्दी तथा अंग्रेजी भाषामा अध्ययन गर्नुभएका नेपाली मूलका भारतीय लीलबहादुर छेत्रीले नेपाली भाषा पनि स्व अध्ययन गर्नुभएको हो। केही महिना पहिले महाकवि देवकोटा शताब्दी सम्मानबाट सम्मानित हुनुभएका उहाँ सन् 1987 ब्रह्मपुत्रको छेउछाउ उपन्यासको लागि भारतको साहित्य एकेडेमीबाट पनि पुरस्कृत हुनुभएको छ भने नेपाली साहित्य सम्मेलनद्वारा सन् 1984 भानुभक्त पुरस्कारबाट पनि विभूषित हुनुभएको छ। स्मरण रहोस् बसाई उपन्यासमा आधारित सन् 2005 सुभाष गजुरेलद्वारा निर्देशित बसाई चलचित्र ओस्कार पुरस्कारको लागि समेत मनोनयन भएको थियो भने माउन्टेन फेन्टेड विथ टर्मरिक शीर्षकमा माइकल जे हटद्वारा सन् 2008 अंग्रेजीमा अनुवाद पनि गरिसकिएको छ। त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र तहको अनिवार्य नेपाली पाठ्यक्रममा समेत राखिएको यो पुस्तक नेपाली साहित्य प्रेमीहरूले नपढेको सायदै कोही होला। नेपाली प्रवासीहरूको वेदना र चिन्तनलाई प्राथमिकताका साथ आफ्नो लेखन विषय बनाउनु हुने उपन्यासकार लीलबहादुर छेत्रीसँग हामीले वाशिङटन डीसीबाट उहाँको निवास स्थान गुवाहाटी आसाममा फोन मार्फत सम्पर्क गरेर आफ्ना केही खसखस राख्ने जमर्को गरेका छौं। त आउनुहोस् उहाँलाई स्वागत गरौं। उपन्यासकार लीलबहादुर छेत्रीज्यू यहाँलाई खसखस.com हाम्रा समस्त श्रोता तथा पाठकको तर्फबाट यहाँलाई हार्दिक स्वागत छ।
धन्यवाद।
25 वर्षको उमेरमा गुवाहाटीबाट लेख्नु भएको बसाई उपन्यास नेपालको मदन पुरस्कार पुस्तकालयबाट नै छापिनुको कारण के थियो होला?
वास्तवमा यहाँ गुवाहाटीमा त्यस्तो प्रकाशन नहुँदाखेरि हामीले प्रकाशनको खोजीमा कमल दीक्षितजीसँग पनि मेरा मित्र एकजनाले जोगाजोग गरे र उहाँले अब पाण्डुलीले बताउनुहोस् अब हामी कतिपय प्रकाशनसँग म सम्बन्धित छु अब राम्रो जगे छ भने प्रकाश गर्ने दिशामा केही गर्नेछु भन्ने कुरो आश्वासन दिनुभएकोले हामीले पठाएका थियौं। त उहाँले मदन पुरस्कार पुस्तकालयको ब्यानर दिएर छाप्नु भएछ। त्यसको कारण सायद त्यति बेलासम्म जगदम्बा प्रकाशनले प्रकाशनको काम थाली नसकेको हुँदाखेरि पहिलोचोटि मदन पुरस्कार पुस्तकालयलाई चाहिँ अघि सारेर त्यसरी छाप्नु भएको जस्तो लाग्छ मलाई।
देवस यहाँको 25 वर्ष पुरानो कथालाई सम्झेर हामीले बधाईका साथ के भन्छौ भने नेपाली साहित्यमा बसाईको प्रकाशन भएको 52-53 वर्ष भइसक्यो तर त्यसको विषयवस्तु अझै पनि नेपालको परिवेशमा उत्तिकै सान्दर्भिक र सत्य रहेको छ, के भन्नुहुन्छ?
सान्दर्भिक छँदै छ। अहिले अलिकति अब अझ यो बसाई अब जो सर्ने प्रवृत्ति भनौँ अब नेपालीहरूको जो परम्परागत एउटा प्रवृत्ति त्यसको त्यसले अझ ठाउँ फराकिलो पारेको छ। अहिले अब अघि भारततिरै मुङलान भनेर भारततिर ज्यादा बसाई सर्थे भने अहिले अब अरब देशतिर अन्यतिर पनि अब बसाई सर्न थालेका छन्। तर वास्तवमा त्यहाँको दुःख पीड़ा मर्म अहिले पनि प्राय झन्डै झन्डै उत्तिकै छ।
बसाई उपन्यासको भूमिकाको अन्त्यमा तपाईँकै शब्दमा पाठकहरूको हृदयको तिल भन्दा सानो भाग ओगट्न पायो भने बसाईले केही मात्रामा साहित्यको सेवा गरेकै हो भन्ने मलाई पर्नेछ भन्नुभएको छ। तर बसाई प्रति नेपालीको नेपालीहरूको यति भिन्न चाह देख्दाखेरि कसरी लिनुभएको छ तपाईँले यसलाई?
मैले अब त्यति बेला त्यस्तो कल्पना गरेको थिएन, त्यसले यति साह्रो जनप्रियता लाभ गर्ला भने जस्तो चाहिँ मलाई लागेको थिएन। एउटा कारण त अब त्यो प्रकाश भएको एक वर्ष पछि नै त्रिभुवन विश्वविद्यालयले अब टेक्स्टबुकमा पाठ्यक्रम राखिदिएको हुनाले पनि अब पढ्नुपर्ने एउटा बाध्यता र फेरि अब त्यसको जुन एउटा चाहिँ जनजीवन 95% नेपाली जनजीवनलाई त्यसले उगतेको हुँदाखेरि त्यसको त्यसले बडो जनप्रियता लाभ गर्यो। त्यसपछि लेखिएका अरू उपन्यासले त्यो दर्जा पाउन सकेका छैन अघि पनि हो कि, र अघि अब एउटा कल्पनातीत कल्पना नगरेको कुरा पाउँदाखेरि मलाई त अब हर्ष लाग्नु स्वाभाविक हो। त्यसले मलाई एउटा ठुलो फाइदा के गरेछ भने एउटा आज बसाई चाहिँ मेरो नाउँसँग पर्यायवाची शब्द जस्तो भएको छ। अब निर्वाचन भन्ने बित्तिकै बसाई भन्छ, बसाई भन्ने बित्तिकै निर्वाचन भन्छ,
यहाँ त पक्कै पनि बधाईको पात्र हुनुहुन्छ। यहाँले चाहिँ अरू उपन्यास चर्चा भएन पनि भन्नुभयो, यसै सन्दर्भमा तपाईँका पछिका उपन्यासहरू कुरा गरौँ न, अतृप्त र ब्रह्मपुत्रको छेउछाउ। तपाईँले चाहिँ यो दुईटा उपन्यासको त्यति चर्चा नभएको कारण के हुन सक्छ?
बसाईदेखि झन्डै 10 वर्ष पछि बल्ल मैले यो अतृप्त लेखेँ। अतृप्त लेख्दाखेरि यस किसिमको एउटा धारा चाहिँ अब नेपाली यो उपन्यास साहित्यमा पनि निकै धाराको एउटा परिवर्तन भइसकेको, मनोविश्लेषणतिर राइटरहरू अघि बढ्दै गरेको एउटा चाहिँ अब त्यसरी एउटा प्रभाव र अन्य साहित्यबाट पनि अब मनोवैज्ञानिक एउटा चाहिँ प्रभाव ममा चाहिँ परेको हुनाले अब त्यसलाई चाहिँ अलिकति मनोविश्लेषणात्मक पार्ने मैले चेष्टा गरेँ र त्यो अब बसाई भन्दा अलिकति फरकै छ। फेरि त्यसको पृष्ठभूमि पनि आसामको एउटा मध्यवृत्ति परिवारलाई चाहिँ मध्य वर्गका परिवारलाई चाहिँ अब पृष्ठभूमि पारियो र अलिकति तर अब शैलीको दृष्टिकोणबाट मेरो चाहिँ आफ्नो व्यक्तिगत विचार के छ भने बसाई भन्दा अतृष्टको जुन शैली हो त्यो धेरै उच्च स्तरीय छ। औपन्यासिक दृष्टिकोणबाट मलाई आफूलाई चाहिँ लेखेको बसाई पाठकले रुचाए तर मैले आफूले चाहिँ अतृप्तलाई ज्यादै रुचाएको।
अतृप्तलाई तपाईँले ज्यादै रुचाउनु भयो तर ब्रह्मपुत्रको छेउछाउले त झन् भारतको साहित्य एकाडेमीबाट पुरस्कार पनि पायो तर त्यसको पनि चर्चा भएन कारण
त्यो वास्तवमा चाहिँ अब यता भारतको निम्ति चाहिँ त्यो ज्यादै माने प्रभावशाली किताब भइसक्यो। भारतीय नेपाली साहित्य प्रेमीहरूले चाहिँ अब ब्रह्मपुत्र छेउछाउलाई अत्यधिक अहिले पनि सबैभन्दा बढी स्थान उनीहरूले ब्रह्मपुत्र छेउछाउलाई दिएर छन्। नेपालकाले अब बसाईलाई दिएका छन् भने यता भारततिर चाहिँ खास गरी आसाममा ब्रह्मपुत्रका छेउछाउले एउटा पाठकको हृदयमा स्थान पाएको छ। तर म आफैको व्यक्तिगत विचार चाहिँ म अतृप्तमा बढी सफल जस्तो मैले आफूलाई अनुभव गर्छु। त्यसपछि पनि मेरो अर्को उपन्यास निस्केको यहाँलाई सायद थाहा छैन होला, अब त्यसको अहिले प्रतिध्वनिहरू विस्मृतिका भन्ने
प्रतिध्वनिका विस्मृति सबभन्दा पछिल्लो उपन्यास हो यो 2005-2004 निस्केको उपन्यास
2061 हाम्रो विक्रमीय सम्बत 2061
हो। यसमा चाहिँ समालोचक अथवा चाहिँ कथाकार उपन्यासकार कृष्ण धरावासीले के भन्नुभएको छ भने त्यो म प्रतिध्वनिका विनाशहरूको बारेमा कुरा गर्दैछु। त्यसमा चाहिँ तपाईँको भित्री मनमा बसेको खिलहरू सबै उखालेर फाल्नु भएको छ, देखाउनु भएको छ भन्नुहुन्छ, स्वीकार्नुहुन्छ?
त्यो केही मात्रामा सत्य पनि हो। खिल भन्नाले अब यहाँ म हामी जुन परिवेशमा छौ, म जुन परिवेशमा अब मेरो कर्मभूमि जहाँ बन्यो मेनली जन्मभूमि र कर्मभूमि एउटै हो मेरो आसाम, जहाँ म हुर्के बढे जन्मे त्यहाँको चाहिँ अब परिवेश र त्यहाँको परिस्थिति यहाँको जुन एउटा चाहिँ अब वातावरण हो परिवेश हो अब ती कुराहरूले चाहिँ हामीलाई अब कति पीडामा कति कसरी जीवन चाहिँ अब कस्तो किसिमको यहाँ हामीले भोगेका छौँ त्यो कुरालाई त्यसमा अब देखाउने प्रचेष्टा गरिएको छ। हुनु त पिताजीको जीवनीलाई अघि राखेको छु मैले त्यसमा भनाइ चाहिँ अब पिताजीको जीवनको आधार पर पिताजीलाई त नियो मात्रै पारेको छु मैले 40% उहाँको जीवनी छ भने 60% चाहिँ अब सम्पूर्ण यो यतातिर नेपालीहरूको जनजीवनलाई नै त्यसै छोडेको छ। वास्तवमा त्यो नेपाली जनजीवन खास गरी असमेली नेपाली जनजीवनलाई देखाउने उद्देश्यले नै मैले त्यो उपन्यास लेखेको हुँ। त्यसमा त पिताजीलाई चाहिँ एउटा नियो मात्रै मैले बनायो, त्यसका वरिपरि अब धेरै फराकिलो उसमा चाहिँ अब आफू रिङ्गिएको छु म। अब त्यस्तो झगडाझसीको जो अब खिल भन्न कुराले अथवा यहाँ हामीले भोगेका पीडाहरूलाई केही मात्रामा त्यहाँ उठाउँछौँ र त्यस्ता चाहिँ परोक्ष रूपमा त्यो त एउटा उत्तराधुनिक काललाई चाहिँ अब एउटा नजरमा राखेर लेखेको किताब हो यो चाहिँ, किनभने त्यो उपन्यास भनेर ठिक अघिल्ला उपन्यासहरूको धारामा छैन हो कि, त्यो अलिकति अर्कै किसिमको त्यसको लेखाइ वा त्यसको किसिमको यो पात्रपाती बुनेर वा जुन किसिमले उपन्यास लेखिन्छ त्यस किसिमको त्यो छैन। जीवनलाई चाहिँ अब एकदमै व्यापक रूपमा व्यापक एउटा दृष्टि राखेर चाहिँ त्यो गरिएको छ छरिएको छ उपन्यास।
सन् 1958 बसाई लेखेदेखि 2004 अतृप्ति प्रतिध्वनिहरू विस्मृतिका भन्ने उपन्यासमा आउँदाखेरि यो लामो अवधि छ पक्कै पनि, तर चारवटा उपन्यास दिनुभयो नेपाली साहित्यलाई, तर नेपाली त्यो चारवटा उपन्यासका विषयवस्तु सबै भनौँ न झन्डै झन्डै एकअर्कासँग मिल्दो जुल्दो पनि छ। अब कसै कसैले यसलाई चाहिँ एकवटा श्रृङ्खलाबद्धको रूपमा पनि लिएका छन्, यो संयोग हो कि आयोजित हो कि के हो, कस्तो लाग्छ तपाईँलाई?
आयोजित केही मात्रामा आयोजितै हो यो वास्तवमा। मैले बसाएपछि अस्तित्व त यो अर्कै धारामा गयो, त्यो मनोविश्लेषणतिर भन्ने विचारले मैले खास गरी आसामको परिवेशमा कुनै युवकहरूको युवा पिँढीको चाहिँ एउटा मनोविश्लेषण गर्ने मैले चेष्टा गरेँ। अब ब्रह्मपुत्रका छेउछाउलाई मैले त्यसरी अब खुल्लम खुल्ला नभने पनि बसाईको दोस्रो खण्ड मानेको छु मैले ब्रह्मपुत्र र त्यही नै अब सोच गर्दाखेरि पनि विशेष गरी अब यो बसाईबाट चाहिँ बसाई सर हिँडेका पात्र पात्रीहरू तिमी त जीवन टुङ्गिएको छैन, उपन्यास टुङ्गिएको छैन, त्यसपछिको क्रममा अब त्यसको पछिल्लो भाग चाहिँ धेरै प्रकारले यो ब्रह्मपुत्र छेउछाउलाई त्यसको दोस्रो खण्डको रूपमा चाहिँ लिएको छ।
अब यहाँका उपन्यासहरू निर्विवाद लोकप्रिय भएका छन् र आफ्नो लेखन शैलीमा भनौँ न धेरै किताबहरू लेख्नुभयो, कथा लेख्नुभयो, लघु कथा नाटकहरू लेख्नुभयो, आफ्नो स्वमूल्याङ्कन गर्दाखेरि आफूमा के कमजोरी पाउनुहुन्छ साहित्यको लेखनमा?
कमजोरी त एउटा के हो भने यो अब साहित्यलाई कहिले पनि मैले अब प्रोफेसनल वा एक प्रकारको यसैमा चाहिँ अब सबै जीवन निर्वाह गर्न सकिने त्यस्तो किसिमको प्रवृत्ति लिएर कहिले पनि देखिनँ। सधैँ नै साहित्य चाहिँ अब विनोदको रूपमा मात्रै मैले लिएँ, मेरो पेसा अब शिक्षण पेसा थियो, त्यसबाहेक पनि अरू अरू कुराहरू सम्म म अझ लेखक भन्दा पनि साहित्यिक भन्दा पनि ज्यादा समाजसेवी बनेर रहेँ यहाँ हो कि, धेरै संस्था संगठनसँग चाहिँ अब सम्बन्ध वा त्यो कर पनि लागेको छ यहाँ चाहिँ। अब अहिले हाम्रो अब यो भेगमा अब जुन प्रकारको नेपालीहरूको स्थिति छ त्यसमा हामीले शरीर त्यति बोलाएर बसाउने कहिले सामाजिक केही कार्यहरू गर्दिन भन्दा पनि गर्न चलाउँछ। त्यसो हुँदाखेरि सबैभन्दा ठुलो कमजोरी चाहिँ यही भएको छ कि मैले जुन प्रकारले चाहिँ अब साहित्यमा मनोयोग दिएर काम गर्नुपर्ने हो त्यस किसिमको मनोयोग पुर्याउन नसकेकोमा नै अब जति दिन खोजेको मैले दिन सकेको छु।
तर त्यति खोज्दा खोज्दै पनि सक्दा हुँदाहुँदै पनि तपाईँले नेपाली साहित्यलाई एउटा ठुलो भण्डार दिनुभएको छ, साहित्यलाई धनी बनाउनु भएको छ, हामी त्यसको लागि गौरव गर्छौँ र तपाईँलाई हामी धन्यवाद दिन चाहन्छौँ। हालसालै देवकोटा शताब्दी सम्मानले काठमाडौँमा सम्मानित पनि हुनुभयो, कस्तो अनुभव गर्नुभयो?
बहुतै राम्रो, त्यो चाहिँ अब एउटा वास्तवमा त्यो देवकोटा शतवार्षिकी जुन महोत्सव त्यहाँ राखियो त्यसले चाहिँ अब नेपाली साहित्य चाहिँ अन्तर्राष्ट्रिय जगतमा अहिले अब त्यसले एउटा गभीर स्थान बनाइसकेको छ भन्ने कुरा अब आसामवासीलाई खास गरी मलाई पनि त्यति थाहा थिएन, त्यो कुरो त्यहाँ गएर मैले बुझ्न पाएँ। त्यहाँ जुन अब चार पाँच दिनको जुन चाहिँ एउटा संगोष्ठी भयो महासंगोष्ठी त्यसमा अब जुन प्रकारका कार्यपत्रहरू प्रस्तुत गरी विभिन्न देशबाट त्यसरी चाहिँ अन्तर्राष्ट्रिय जगतमा यसले एउटा स्थान बनाइसकेको र नेपाली साहित्यभित्र पनि एउटा अब डायस्पोरिक साहित्यले चाहिँ एउटा राम्रो स्थान बनाइसकेको रहेछ भन्ने कुरा हामीलाई थाहा थिएन यतातिर, अब त्यो कुरो चाहिँ यसपालि त्यहाँ गएर चाहिँ थाहा पाएँ। वास्तवमा अन्तर्राष्ट्रिय जगतका साहित्यिकहरूसँग जसरी भेटघाट गरेको चाहिँ भाव आदान प्रदान गर्न पाउँदाखेरि ज्यादै खुसी लागेको छ। त्यो नेपाली साहित्यको एउटा जुन दायराको हाम्रो हामी यहाँ बसेर जति अनुमान गर्छौँ त्योभन्दा अब नेपाली साहित्यको विकास वा अन्तर्राष्ट्रिय जगतमा यसको फैलावट कति भएको रहेछ त्यो बुझ्ने हामीले अवसर पायौँ।
हजुर, ढिलै भए पनि यहाँलाई त्यस देवकोटा साहित्य शताब्दी सम्मानको लागि बधाई भन्न चाहन्छौ। र एकछिन अब प्रवासको पनि कुरा गर्नुभयो, तपाईँ पनि प्रवासमा हुनुहुन्छ, म पनि प्रवासमा छु, प्रवासबाट हामी नेपाली साहित्यको कुरा गर्दैछौ। एकछिन प्रवासकै कुरा गरौं। भाषा र संस्कृति भन्ने बित्तिकै तपाईँ के सम्झनुहुन्छ?
भाषा र संस्कृति भने अब जुन अब जन्मगत अब जुन आमाको भोली अब जुन चाहिँ जन्मिने बित्तिकै अब जुन भाषा चाहिँ हामीले सिक्छौँ अब त्यो मातृभाषा अब त्यो कहिले पनि अब मेटेर मेटिने कुरो पनि होइन। हामीले हाम्रो जुन यहाँको परिवेश छ, परिस्थिति छ, पढाइहरू नै माध्यमबाट वा अन्यान्य कुरा गराई वा काम कर्तव्यमा चाहिँ अब धेरै अरू भाषाहरू हामीलाई जान्नु कर लाग्छ, सिक्नु कर लाग्छ वा बोल्नु कर लाग्छ। तर पनि अब नेपाली भाषा चाहिँ अब किनभने त्यो चाहिँ जन्मगत संस्कार जन्मदेखि लिएर आएको जुन मातृभाषा त्यो चाहिँ त्यसले अब म त्यसपछि म नहुँदा हुँदै पनि हुन कर लाग्दैन कि त्यसो हुँदाखेरि अब मातृभाषा भन्ने कुरो चाहिँ त अब सबैभन्दा आमासम्म आमालाई जुन रूपमा हामी हेर्छौँ त्यही रूपमा चाहिँ मातृभाषा पनि हेर्नुपर्छ भन्ने म सम्झन्छु। र मलाई त सानैदेखि अब अरू भाषाहरूसँग मेरो पढाइ नै मैले अर्कै भाषाबाट सुरु गरेको फसलको नै हो कि तर पनि नेपाली भाषाप्रति अब कसरी के हो यो एउटा प्राकृतिक अवधानै हो कि लेखाइ पनि मैले धेरैजो नेपाली भाषामै देखेँ, अरू भाषामा लेखे तार पनि बहुत कम्ती र अहिले पनि अब नेपाली साहित्यमा चाहिँ अब जति एउटा चाहिँ मेरो मोह छ त्यो अझ मेटिएको चाहिँ ढोको अझै पनि अब यो उमेरमा पनि केही त अझै पनि लेख्छु केही गर्छु भन्ने चाहिँ लागिराखेको छ।
अघि देवकोटा शताब्दी सम्मानको प्रसंगमा यहाँले चाहिँ डायस्पोरिक साहित्यको पनि कुरा गर्नुभयो। डायस्पोरिक साहित्यको बारेमा कस्तो धारणा बनाउनु भएको छ तपाईँले?
डायस्पोरिक साहित्य भन्नाले यो अब मूल मूलाधार जुन साहित्य हो त्यसबाट भिन्न त केही होइन, अलग्गै भन्न सकिँदैन त्यसलाई। अब नेपाली अब नेपाली जहाँ जहाँ पनि पुगे उनीहरूले आफ्नो भाषा साहित्य संस्कृति बोकेरै गए, उनीहरू अब त्यहाँ बोल्दा पनि भाव अब अरूसँग बोल्दाखेरि अर्कै कुरो, तर आपसमा बोल्दा कुरा गर्दा नेपाली भाषामै उनीहरू बोल्छन्, भाव प्रकट गर्छन्, त्यसबाहेक लेख्दा पनि उनीहरू अब नेपाली साहित्यमा नेपाली भाषामै उनीहरू लेख्छन्। उनीहरूले अब यो डायस्पोरिक साहित्यमा चाहिँ एउटा के भने अलिकति अब उनीहरूले मूल कुरो भाषा साहित्य संस्कृति जो बोकेर आए र उनीहरूको जीवनशैली चाहिँ को चाहिँ अलिकति परिवर्तन हुनु स्वाभाविक हो। उनीहरू जुन जुन ठाउँमा पुगे त्यहाँको एउटा कर्मभूमि त्यहाँ उनीहरूको बन्यो र त्यहाँ उनीहरू आफ्नो कर्तव्यप्रति पनि अब इमान्दार रहनु कर लाग्यो, त्यो देशप्रति पनि उनीहरू इमान्दार हुनै पर्छ र उनीहरूको जीवनशैलीले पनि अलिकति त्यहाँका अरू जाति जात जातिहरूसँग मिलेर उनीहरूको पनि भाषा साहित्य संस्कृति अँगाली दिने एउटा कर त्यस प्रकारले चाहिँ उनीहरूको जीवनशैलीमा चाहिँ अलिकति भिन्नता आएको हुनाले उनीहरूको लेखाइमा कहीँ केही भावमा पनि अब भाषामा पनि केही परिवर्तन अलिकति परिलक्षित हुन्छ, तर मूल साहित्यबाट यसलाई एकदमै अर्कै अर्कै केही मान्न चाहिँ हामीले हुँदैन। त्यो हाम्रो मूल नेपाली साहित्यभित्रकै हो।
तर तर पनि मूल साहित्य र डायस्पोरिक साहित्य छुट्याउनु पर्यो भने डायस्पोरिक साहित्यका भौगोलिक स्थिति र त्यहाँका भाषा शैलीहरू
अब साँच्चै भने डायस्पोरिक साहित्यको मेरो विचारमा है त्यो जन्म चाहिँ कसरी हुँदो रहेछ भने त्यो नेपालीहरू जहाँ पनि अब जहाँ पनि पुग्छन् अब आफ्नो देश छोडेर बाहिर जहाँ पनि गएका हुन्छन् त्यहाँ सधैँ एउटा सन्तुष्ट परिवेश एउटा असुरक्षाको चाहिँ एउटा भाव उनीहरूमा सधैँ रहन्छ र त्यो असुरक्षित एउटा धेरै कुराको अल्पसंख्याको असुरक्षा माने अलिकति अरूले हे दृष्टिले हेर्ने हेरे मलाई भन्ने एउटा भावना एउटा त्यस किसिमको एउटा असुरक्षा हो नि। अब यो विभिन्न कुराको चाहिँ असुरक्षा एउटा बोध असुरक्षाको एउटा पीडा बोध उनीहरूमा हुँदो रहेछ र त्यसो हुँदाखेरि उनीहरूको साहित्यमा के भने अब त्यो असुरक्षामा फेरि सधैँ नै एउटा मूल जुन ठाउँ हो आफ्नो पिति छोडो त्यसपछि सुरक्षा पाउनको लागि वा केही सहयोग पाउनको लागि चाहिँ तेह्रतिर उनीहरूको दृष्टि सधैँ रहेको रहेछ र त्यसरी चाहिँ उनीहरू उभिएका हुन्छन् र उनीहरूको यो राजस्तरीय साहित्यमा त्यस किसिमको एउटा भाव अब यो असुरक्षाले ल्याएको चाहिँ उनीहरूको जुन एउटा जीवनको एउटा चित्रण उनीहरूको साहित्यमा पाइन्छ र त्यस प्रकारले राजस्तरीय साहित्यले गर्नुहुन्छ जस्तो मलाई मेरो आफ्नो विचारमा चाहिँ लाग्छ र अब निश्चय नै अलिकति केही भिन्नता हुन्छ वा भिन्नता त के छ भने अब भिन्नता कुरा गरौँ भने अब नेपालभित्रै पनि अब पूर्वतिर पूर्वदेखि लिएर पश्चिमतिर चाहिँ यो भाषिक जुन एउटा चाहिँ बोलीकारी चाहिँ भाषा छ त्यसमा धेरै पार्थक्य हामी पाउँछौँ अब लेखाइमा पनि त्यो भइहाल्छ आसामका नेपालीहरू लेख्दाखेरि धेरै अब उनीहरूको असङ्ग शब्द धेरै भित्र पसिराखेका अज्ञात रूपमा नजानिकन पसिराखेका हुन्छन् कोही कुरामा चाहिँ अब म चाहिँ भर्खर चेष्टा गर्छु नपसक्ने हो कि तर कसै कसैले मात्रै हो नभएदेखि अब असमिया एउटा अलिकति शब्दको आभास हाम्रो नेपाली साहित्यमा त्यो परिराखेको हुन्छ र त्यस प्रकारले चाहिँ अब राजस्तरीय साहित्यको चाहिँ जुन एउटा रचना हो त्यसमा अब केही अलिकति उताको पनि यताको पनि दुइटैको चाहिँ एउटा छासमिसको एउटा व्यापक परिवेशको किसिमको चाहिँ एउटा कुराहरू त्यसमा पाइन्छ जस्तो मलाई लाग्छ र अब खास गरी त्यो त्यसको जन्म चाहिँ असुरक्षा बोधबाट जीवन सधैँ असुरक्षित एउटा त्यस किसिमको बोधबाट नै त्यो जन्मेको अरू असुरक्षा अब उनीहरूको सधैँ कस्तो हुन्छ उनीहरूलाई चाहिँ कस्तो हुन्छ भने अब एकजना नारीको अब नदीमा हाम त फाल्छ तर उसले चाहिँ एउटा भयवश के गर्छ भने आफूलाई चाहिँ डोरीले चाहिँ अब यो कम्मरमा खसेर चाहिँ छेउका छेउको कुनै बट वृक्षमा अर्को छेउ डोरीको अर्को छेउ बाँधिराखेको हुन्छ ताकि कुनै त्यस्तो असर अब उदाखेरि आतंक वा संकट आइराख्दा उस छेउमा हुन्छ है र त्यस किसिम त्यस किसिमले प्रवासमा जति पनि नेपालीहरू बसेका छन् त्यस्तै भाव लिएर बसे जस्तो मलाई लाग्छ र त्यहीँबाट डायस्पोरिक साहित्यको पनि जन्म हुन्छ जस्तो मलाई लाग्छ।
हजुर एकदमै राम्रो उदाहरण दिनुभयो यहाँले चाहिँ कम्मरमा डोरी बाँधेर नदीमा हाम फाल्ने यसै प्रसङ्गमा सुरक्षा र असुरक्षाको यो जुन विचार आउँछ मनमा नेपालीहरूलाई हालसाल यसै प्रसङ्गमा के सोध्न लागेको भने हालसालै भारतकै मेघालयबाट नेपालीहरू लखेटीको समाचारहरू आइरहेको छ। कतिपय नेपालीहरू यहाँले भन्नुभएको जस्तै पितृभूमिमा फेरि फर्किने क्रम जोडिएको छ। शरणार्थीका रूपमा नेपालीहरू चाहिँ नेपालमा प्रवेश गरिरहेको छन्। प्रवासी नेपाली हुनुभएको नाताले यसलाई कसरी निहालिरहनु भएको छ यहाँले?
त्यो त अब के छ भने यी कुराहरूलाई अहिले अब एउटा नेपाली सम्प्रदायभित्र मात्र आबद्ध राख्नु पनि अब अलिक भएको छैन किनभने यहाँ दङ्गा फसाद कुन बेला कुन जातिमाथि चाहिँ अब लसी बसिन्छ कुन जाति चाहिँ अब कसै कुन जातिको प्रकोपमा पर्छ त्यसको केही ठेगाना हुँदैन हो कि र त्यो स्थितिमा यहाँ भाग्यवाला अब जुन किसिमको नेपालीमा मात्रै यस किसिमको हनन भइरहेको छ भन्ने जो एउटा बोध हुन्छ नि त्यो पनि एकदम सोधाएन सत्य चाहिँ होइन। केही मात्रामा चाहिँ त अब अवश्य हो अब नेपालीहरू पहिला अब यहाँ त्यस्तो किसिमको यो साम्प्रदायिक दङ्गा हुँदाखेरि नेपाली त फरेनर हुन् बाहिरबाट आएका हुन् अब अर्कै देशबाट आएका हुन् भन्ने एउटा भावना यहाँका मानिसहरूमा हुन्छ र अब नेपालीहरूले पनि अब सबैभन्दा ठुलो कुरो चाहिँ जीवनको सुरक्षा हो। अब जीवनको सुरक्षा नहुँदाखेरि भाग्न पनि उनीहरूलाई कर लाग्छ अरू भागेर जाने ठाउँ त अन्त छैन है त्यस्तो किसिमको एउटा बेला बेला त्यस किसिमको घरघात नभएको होइन तर पनि अब यहाँका नेपालीहरूले के भने आफूलाई प्रवासी नभनेर खास गरी यहाँ जुन झैथाने जस्तो भइसकेका छन् अब उनीहरू चाहिँ अब भारतीय गोर्खा वा भारतीय नेपाली भएर चाहिँ अब भर्सक यहाँ जुझ्ने क्रममा वा त्यस्तो किसिमको दङ्गा फसाद हुँदाखेरि त्यसको मुकाबला गर्ने क्रममा अहिले केही अघि बढेको पनि देखिन्छ र अब वास्तवमा भन्न जाने हो भने यहाँ यो भेगमा अब दुवै प्रकारका एक त एकदमै अब सम्पूर्ण रूपले चाहिँ यही यसैलाई चाहिँ आफ्नो मातृत्वलो बनाएर बस्ने एकचोटि छन् भने अरू केही काम र मामको खोजीमा सामूहिक रूपमा आएकाहरू छन्। अब ती सामूहिक रूपमा आउनेहरूमाथि चाहिँ अब बेला बेलामा त्यस किसिमको भयो तर त्यसरी सामूहिक र असामूहिक भनेर यहाँ छुट्याउने त्यस्तो किसिमको साहस पनि त छैन नि। त्यसो हुँदाखेरि अब जति बेला दङ्गा फसाद हुन्छ त्यति बेला यहाँको एकदमै म एकदम कट्टर रहेछ भनेर पनि मार्खामा कर लाग्छ स्वाभाविक अनि त्यति बेला चाहिँ उसलाई अब जीवन बचाउन सबैले जीवनको मोह त सबैलाई हुन्छ त्यो अब केही मात्रामा भाग्न, अनि भागेपछि भागेर गएपछि अब यहाँबाट बंगाल पुग्यो भने बंगालले पनि अब त्यहाँबाट त्यो फेरि उत्तर सर सारिदिन्छ, अनि एकदम माइकोलाको छेउमा पुगेर सर लाग्छ कि त्यस्तै भइरहेको छ अब त्यो। तर एउटा कुरा के छ भने हामीले यो यतातिरको चाहिँ जुन धना प्रसादहरू छन् यो चाहिँ एउटा एकदमै एउटा जातिमा मात्रै सीमित होइन, अहिले चाहिँ अहिले कुन जरा कसको यहाँ चाहिँ यस्ता साम्प्रदायिक कुराहरू चाहिँ कहिले कुन जातिमाथि कहिले कुन जातिमाथि त्यस्तो आपसैमा पनि उनीहरू चाहिँ एउटै जातिभित्र पनि त्यस्तो मारामार भइरहेको छ। अब राजनैतिक कारणहरू पनि छन् यसमा भोलि, तर त्यस किसिमको एउटा परिवेशले गर्दाखेरि अब यो विशेष हो अब केवल नेपालीलाई मात्रै छुट्टै परिरहेको भनेर पनि अलि भन्नु हुँदैन, तर अलिकति बढी मात्रामा नेपाली पीड़ित छ त्यो स्वाभाविक।
73 वर्षको उमेर भयो तपाईँलाई, 73-74 वर्ष भइसक्यो, यस उमेरसँग तपाईँले सम्ममा तपाईँले यस्तो कहिले भोग्नुभयो यस्तो असहज स्थिति?
मैले त्यस्तो किसिमको मैले त आफूले त अब हिजै मेरो आफ्नो परिवारै भित्र त्यस्तो किसिमको भोगाइसकेको भएन, तर अब आफ्ना आँखाका वरिपरि अब आफ्ना भाइ भैयाहरूको चाहिँ अब पीड़ा त्यस्तो किसिमको बेला बेलामा त्यस्तो दङ्गा प्रसादहरूमा अब तिनीहरूलाई सहयोग पुर्याउने हामीले भर्खर आफ्नो तर्फबाट चेष्टा पनि गरी, तर अब त्यो त अब मलाई परेन भन्दा मेरा वरिपरिकालाई जब पर्यो भने अब मलाई पनि परेकै जस्तो त्यो संयोगले अलिकति पछिको कुरा अर्कै हो, वा म यहाँ एउटा शिक्षकको रूपमा चाहिँ हो कि यहाँको असमिया समाजले पनि मलाई अलिक अर्कै किसिमको एउटा दृष्टिले हेर्छ, र त्यसो हुँदाखेरि मेरो उसमा चाहिँ त्यति साह्रो त्यस्तो किसिमको भएको छैन, र पनि हाम्रा हाम्रै आफन्तीहरू आफ्ना भाइ भैयाहरू गाउँ ठाउँका मानिसहरू त्यसरी परेका छन्। अब त्यो देख्दाखेरि आफूलाई दुःख लाग्ने स्वाभाविक, आफू परे जत्तिकै लाग्छ।
एउटा अब प्रवासकै कुरा गर्दाखेरि हामी अमेरिकामा बस्ने प्रवासीहरू हामी नेपालीहरू धेरै छौँ, के भन्छौँ भने पेसागत कामबाट फुर्सद पाउने बित्तिकै नेपालको समाचारमा झुन्डिन्छौ झुटिन्छौ, के आसामका नेपालीहरू पनि त्यस्तै प्रवृत्ति छ कि कस्तो छ? मतलब अब जतिखेर नेपालको मात्रै समाचार हेर्ने, नेपालकै मात्रै कुरा गर्ने, नेपालकै मात्रै सोच्ने त्यस्तो हुन्छ कि त्यस्तो प्रवृत्ति छ? मिल्छ
त्यो अब क्रमशः त्यो अहिले चाहिँ अलिकति हराउँदै गएको छ। यहाँ अब एउटा हामी अब भारतीय गोर्खा हौ र हामीले चाहिँ अब त्यो सम्पूर्ण रूपले यो देशलाई चाहिँ आफ्नो भूमि समझेर अब जेको लागि जित्नुपर्छ भन्नुपर्छ, यतातिर गोर्खा ल्यान्डको पनि एउटा मान अब हाम्रो दार्जिलिङका भाइहरूले चलाइराखेका छन् कि, अब उहाँहरू त अब भूमिसँग नै आएको भन्ने एउटा नाता नै स्वाभाविक पनि हो। एउटा चाहिँ अब जहाँ अलिक बहुसंख्यामा छन् त्यहाँ चाहिँ अब त्यो अब भारतमा त्यस किसिमको प्रवृत्ति अब सबै सम्प्रदायमा भइराखेको छ। अब अलिकति बहुसंख्या भएको अलिकति अर्डर नम्बर छुट्टै एउटा साहित्य शासित राज्य हामीलाई दिनुपर्छ भने, नेपालीहरू पनि जहाँ अलिकति बहुसंख्यामा छन् त्यहाँबाट उनीहरूले भन्नु वा मान्नु त्यो अब स्वाभाविक कुरा हो। र अहिले चाहिँ अब क्रमशः अघिअघि अब त्यस किसिमको प्रवृत्ति बढी थियो भने अहिले अब कम्दै गएको छ। बिस्तारै बिस्तारै अलिक रेसिस्ट गर्न नि अब नेपालीहरूले चाहिँ अब उसलाई चाहिँ स्थिर राख्ने एउटा प्रयास अब त्यस्तो किसिमको झट्ट अघि जसरी हाँसिन्थे त्यसरी नहाँसिने प्रवृत्ति चाहिँ बिस्तारै बिस्तारै फलाउँदै आएको छ।
अघि कुराकानीको क्रममा यहाँ चाहिँ समाजसेवामा पनि इन्भल्भ थियो, त्यसले त्यसै पनि फुर्सद दिएको छैन भन्नुभयो। मूलत समाजसेवामा के कस्तो क्रियाकलापमा लाग्नु भएको छ?
यहाँका जति पनि अब हाम्रा अब असमेली नेपाली भनौँ अब गोर्खा जाति थियो भने पनि उनीहरूमा जुन किसिमको अब धेरै शैक्षिक विषय लिएर आर्थिक विषय लिएर हगि अब राजनैतिक पनि केही मात्रामा अब राजनैतिक अधिकारको पनि विषय लिएर अब भूमि अब जग्गा जमिनको विषय लिएर यी सब विषयमा अब नाना किसिमको समस्याहरू हाम्रोमा भाषिक समस्या शैक्षिक समस्या अब पढाउने अब नेपालीमा पढ्न पाउने एउटा चाहिँ अब जुन अधिकार अब कमसेकम नेपाली भाषा पनि अब केही स्तरमा हामीले पढ्नु पाउनुपर्छ भन्ने कुरा अब यी नै यी नाना अनेकौं किसिमका समस्याहरूको निम्ति सुल्झाउने अब एक दुवटा संगठनहरू यहाँ छन्। जस्तो मूल संगठन माओ संगठन हामी भन्छौँ, आसाम गोर्खा सम्मेलन छ, त्यसबाहेक अब यो साहित्यिक संगठनहरू पनि छन्, नेपाली साहित्य परिषद, नेपाली साहित्य सभा इत्यादि, र यी सबै संगठनहरूको माध्यमबाट अब त्यो हाम्रो यो जुन समस्याहरू भाषिक समस्या आर्थिक समस्या शैक्षिक समस्या र बसोबासोकै समस्या वा नोकरी चाकरीको समस्या यी सब यावत समस्याहरूलाई लिएर चाहिँ त्यसको समाधानको बाटो फैलाउनेमा अब हामी लागि परिगर्छौँ। त्यसमा म पनि एकजना अब एक त्यस क्षेत्रको एकजना चाहिँ अब सानो एउटा सिपाही हुने
होइन सिपाही सिपाही होइन यहाँ चाहिँ अब नेतृत्व नै गर्नुभएको छ वास्तवमा सभासँग बसेर नेपाली भाषा र संस्कृतिको लागि यसरी डटेर काम गरिरहनु भएको तपाईँलाई मैले एउटा भाषा नेपाली भाषा सम्बन्धी एउटा प्रश्न सोध्नै पर्नेछ। नेपालको बढ्दो राजनीति पछि नेपाली भाषालाई खस भाषा भनिनुपर्छ, यो खस भाषा हो नेपाली भाषा भनिनु हुन्न भन्ने कुरा एक थरीका मान्छेहरूले चाहिँ विवाद गरिरहेका छन्। तपाईँ प्रवासमा बसेर नेपाली भाषाको लागि भने चाहिँ त्यसरी मरि मेट्नुहुन्छ, त्यस्तो विवाद सुन्दा तपाईँको प्रतिक्रिया कस्तो हुन्छ?
खै अब त्यो विवाद पनि अलिकति अब माझमा धेरै व्यवधान हुनाले अब कस्तो के विवाद छ त्यति सबै हामी हाम्रो जानकारीमा पनि छैन हेरि, तर अब खस भाषा हो नेपाली होइन भन्ने कुरा कुरा यो त अब कतिले अब गोर्खा भाषा हो पनि भनिराखेका छन्, कतिले के अब त्यस्तो किसिमको बेला बेला यहाँ पनि अब गोर्खा जाति नेपाली जाति भन्ने यस्तो विवाद यहाँ पनि चलिरहेको छ। त्यस किसिमको एउटा विवादहरू बेला बेलामा अब यहाँ सुनिन्छ। तर मेरो चाहिँ के विचार छ भने मेरो यस विषयमा मेरो भनेको मान्छे सधैँ अघि बढ्ने एउटा हामी त अब एउटा मानव जाति सधैँ अघि हेर्छ अघि बढ्दछ। अब हामीले खस भाषा पर्वते भाषा के भाषा छोड्दै अब पहिला गोर्खा भाषा पनि थियो केही समय त्यो पनि छोडेर नेपाली भाषामा आयौँ केही फर्केर अब नेपाली भाषा खस भाषातिर जाने कुरोमा चाहिँ मेरो म त्यसमा चाहिँ सम्मत छैन। नेपाली भाषाभन्दा अगाडि चाहिँ अब अझ बृहत्तर अझ केही अर्कै केही पाइन्छ भने त्यो अर्कै कुरा हो। नभएदेखि अब यी सबै पछि छोडेर नेपालीमा आइपुगेका छौँ, त्यहाँबाट फेरि फर्केर जाने विषयमाथि मेरो म आफू चाहिँ सम्मत छु।
धन्यवाद यहाँको प्रश्न विचारको लागि। हामी कार्यक्रमको अन्तिम अन्तिममा आइसकेका छौँ, अब आउने कृति के छ नेपाली साहित्यले के कस्तो कृति पाउँदैछ? अब
त्यो प्रतिध्वनि विस्मृतिका विषय लिएर भन्नुभयो है
हजुर त्यस उपन्यास पछि अब कुन कृति बजारमा आउँदैछ लेखनमा लाग्दै हुनुहुन्छ भन्नु
खोजेको? मैले अहिलेसम्म चाहिँ अब यो त अब उनीहरूको पनि कुरा हो, अब यहाँ सबभन्दा ठुलो पिर चाहिँ मलाई के परेको थियो यहाँबाट चाहिँ अनगन्ती बेला बेलामा सामयिक पत्र पत्रिकाहरू थुप्रो निक्लिरहेको हुन्छन् कि उसलाई आर्टिकल दियो त्यसलाई आर्टिकल लेख पठाइदियो त्यति आज पनि यी दुईवटा यहाँ ठिक पारेको छु। त्यस्तो किसिमको खुजुरा नकाल्न पनि सकिँदैन, नकाल्न पनि अब अलिकति गाह्रो पर्छ, अब उनीहरूले त कृपया बुझ्दैनन् र अब सकार्न जाँदाखेरि चाहिँ मेरो सृजनशील जुन ऊ हो नि गति हो त्यसलाई चाहिँ त्यसको एउटा भूमिका भए कसैको भूमिकादेखि त्यो कसैको शुभकामना पनि यी कुराहरूले चाहिँ अलिकति खिजिरहेको छ र ठोस किसिमले केही पनि अहिले चाहिँ अब बनाउन मैले सकेको छैन र अहिले चाहिँ म यो मेरो जुन गति पनि अब संस्मरणहरू र अन्य त्यस्तै प्रकारका संस्था निर्यात्मक निबन्धहरू जति छन् तिनलाई समेटेर एउटा किताबको आकार दिने त्यो चेष्टा म गर्दैछु। त्यस बाहेक अब मेरो त अहिलेसम्म मैले जति भूमिका देखेँ त्यो भूमिकाहरूलाई मात्रै पनि अब त्यो एउटा किताबको आकारमा चाहिँ छाप्ने हो भने त्यसले यो यो भेगको गतिविधि साहित्यिक सामाजिक सांस्कृतिक सबै गतिविधि खास गरी पूर्वोत्तर भारतको गतिविधिलाई त्यसले दर्शाउँछ र अब त्यो प्रविष्ट एउटा यसपालि देवकोटा समारोहमा जाँदाखेरि एकजना साथीले भन्नु पनि भएको थियो तपाईँको भूमिका जम्मै पठाइदिनुहोस् म छाप्छु भनेर भन्नु पनि भएको थियो, तर अब त्यही हो त्यसलाई यहाँ अब सबै एउटा पाण्डुलिपिको रूप दिन मैले सकेको थिएँ र त्यो प्रचेष्टामा चाहिँ नयाँ केही लेख्न चाहिँ अहिले सकेको छैन। कहीँ पनि लेख्दै लेख्दिनँ भन्ने चाहिँ त छैन, अझै पनि केही न केही एउटा सम्बन्ध उपन्यास अबको अहिलेको गतिविधि अहिलेको यो आधुनिक धारासँग चाहिँ खास पाएर लेख्छु भन्ने भन्नु एउटा कल्पना गरेको छु।
हजुर यहाँको यस अभियानमा सफलताको लागि हामी कामना गर्छौँ, त्यो भूमिकाको संग्रह पनि चाँडोभन्दा चाँडो निस्कियोस् र संस्मरणको संग्रहको नाम के दिने विचार गर्नुभएको छ?
अहिलेसम्म नाम चाहिँ त्यसरी अब तोकेको छुइनँ मैले, यो एउटा मैले सिमलको भुवा भनेर एउटा संस्करण लेखेको थिएँ त्यही सिमलको भुवाको नामबाट चाहिँ अब त्यसलाई अहिले जम्मै संस्करणहरूको अब त्यो मूल शीर्षक चाहिँ त्यही दिनुपर्छ कि भन्ने सोच चाहिँ छ। त्यो सिमलको भुवा भन्ने अति राम्रो संस्करण छ त्यो एउटा सोच हो, त्यो सोच छ तर अहिलेसम्म चाहिँ अब निर्दयमा पुगिसकेको छैन, यहाँ अरू साथीहरूसँग यसो सल्लाह गर्नु पर्यो, यो हाम्रो धोनी भन्ने जुन पत्रिका त्यहाँ त पुग्दैन होला,
पुग्दैन
हाम्रो भन्ने पत्रिका त त्यहाँ पुग्दैन, त्यो हाम्रो धोनी भन्ने यहाँ मासिक पत्रिका पनि रेगुलर 40% पनि रेगुलर दिएको थियो, यो हाम्रो धोनीले नै म त विशेष गरी मेरा जति पनि आर्टिकलहरू धेरै जसो आर्टिकल हाम्रो धोनीमा छापिरहेछौँ है, र तिमी हाम्रो धोनीबाट तिमी अब त्यहाँ प्रकाश भएका तिमीलाई समेटेर सक्छौ निकाल्यो भने पनि यो हाम्रो धोनीले एउटा विश्वाङ्क पनि समीक्षा विश्वाङ्क भनेर केही दिन दुई वर्ष अगाडि मेरो एउटा विश्वाङ्क पनि निकालेको छ, उनीहरूले एउटा अब अभिनन्दन अङ्क भनेको थिएँ मैले भन विशेष समीक्षा विश्वाङ्क भन अभिनन्दन नभन भनेर चाहिँ भने, र त्यो पनि अब तपाईँहरूलाई त्यहाँ पुर्याइदिन चाहिँ अब कुरा गाह्रो, तपाईँको फेरा पनि दिइराख्नुहोस् तैपनि अब पोस्ट गरेर पठाउँदाखेरि त अब कहिले पुग्छ कहिले पुग्दैन, तर कुनै त्यस्तो कोरियर सर्भिसहरूबाट चाहिँ के हो तपाईँको सठिक ठेगाना चाहिँ कुन ठेगानामा पठाउँदा तपाईँलाई
हुन्छ, कुराकानी सकेपछि अर्थ रेकर्डमा हामी म जान्छ तपाईँलाई दिन्छ ठेगाना। एउटा झन्डा अन्तिम प्रश्न हो, भाषा भाषा समितिको तत्वावधानमा 1981 नोभेम्बरमा दिल्ली जाउँ भन्ने अभियानमा तपाईँ पनि जानुभएको थियो भाषा आन्दोलनको क्रममा, त्यस बेलामा दिल्लीमा तपाईँले दुई तिन ठाउँमा बोल्नु पनि भयो मञ्चमा चढेर, तर त्यस बेलाको चाहिँ बिर्सनै नसकिने एउटा घटना हाम्रा श्रोताहरूलाई सुनाउनुहुन्छ।
त्यति बेला अब एउटै कुरो भन्न सकिन्छ, त्यति बेला हाम्रो अब यो त्यो अभियान चलाएका थिए भाषा समितिका समितिबाट चलेको थियो, अब त्यसको त्यति बेला सभापति हाम्रो प्रेम कुमार आले थिए, उनले अब जुन प्रकारको मैले त्यहाँ अलिकति लेखेको पनि छु, अब आफै अब तम्बु चाङ्दै गरेको के गरेको अनि विस्तृतको चाहिँ अब व्यवस्था मिलाउनमा जुन प्रकारले उनले अब लागे, अब मेरो मैले आफ्नै प्रत्यक्ष त देखिनँ, पछि साथीहरूबाट मैले सुनेको थिएँ, यहाँसम्म कि एउटा अब ल्याट्रिन एकदम अब त्यो पुरा भरिएर चाहिँ जम भएर चाहिँ बिहाल भएर थियो अरे, उनले अब त्यहाँ त्यति बेला चाहिँ कुनै त्यस्तो स्विपर स्विपर नपाएर चाहिँ अब सफा गर्ने मान्छे नपाउँदा त्यो त्यो महिला अनि छोरे साथी प्रेम कुमार आईले भनेर एक दुईजना साथीले मलाई सुनाएको हो, त्यो सत्य पनि हुन सक्छ, र ती सब कतिपय अरू यी संक्रमण त्यो किसिमको कतिवटा छन्, अब मैले मोटामोटी अब मूल कुराहरू त त्यो तपाईँले जुन पढ्नुभयो त्यसमा अब संक्षिप्त रूपमा दिएकै छु, त्यसरी एकदमै बिर्सनै नसक्ने भनेर मैले आँखाले देखेको त हो नि, तर प्रेम कुमार आर्यले जथेष्ट अब यो भाषा आन्दोलनमा चाहिँ उनको चाहिँ एउटा ठुलो अवदान छ, र सानातिना काम पनि उनी सभापति भएर अलग्गै नछुटी सानातिनो काम पनि उनले गरेर अब यसलाई चाहिँ अब यो यो संस्थागत रूपमा चाहिँ अब त्यसरी एउटा उदाहरण प्रस्तुत गरेका छौँ।
हामी अब अघि भने जस्तै कार्यक्रमको अन्तमा आइसकेका छौँ, अन्तमा तपाईँका विचार सुनिरहनुभएका खसखस डट कमका श्रोताहरूलाई कुनै विशेष सन्देशको रूपमा भन्नु पर्दाखेरि के भन्नुहुन्छ होला?
सन्देशको रूपमा भन्दा अब म अब साहित्यकै बिहाको मान्छे परे, अब खास गरी अब साहित्य प्रेमी वा हाम्रा पाठक भनौँ वा साहित्यमा चाहिँ केही कलम चलाउने हाम्रा अनुरोधहरू भनौँ, उहाँलाई मेरो भनाइ एउटै एउटै के छ भने, वास्तव साहित्य भन्ने कुरो केवल साहित्यको लागि मात्रै, साहित्य साहित्यको निम्ति मात्रै, कला कलाको निम्ति मात्रै भन्ने कुरो छ नि, त्यो न भनेर साहित्यलाई चाहिँ हामीले अब जीवनको मार्गदर्शनको रूपमा वा साहित्य चाहिँ अब जीवनको सठिक बोध गराउने र जीवनलाई सठिक बाटोमा मार्गदर्शन दिन सक्ने परिनियोजित रूपमा सम्पूर्ण हाम्रो जातिलाई चाहिँ अब जोड्याउन सक्ने त्यस किसिमको साहित्य सिर्जना आउने पिँढीले चाहिँ गर्नुपर्छ भन्ने मेरो त्यही भनाइ छ।
हवस् त उपन्यासकार लीलबहादुर छेत्रीज्यू, यहाँको अमूल्य समय र विचार खसखस कार्यक्रमलाई प्रदान गर्नुभएकोमा हामी आभार व्यक्त गर्दै धन्यवाद पनि भन्न चाहन्छौ। यहाँको सुस्वास्थ्यको कामना गर्दै नेपाली साहित्यले तपाईँको कलमको सहयोगले अझ उर्वर बन्ने अवसर पाओस् भन्दै बिदा माग्दछौ। नमस्कार,
धन्यवाद।